تفسیر موسیٰ علیہ السلام اور خضر علیہ السلام کا جو واقعہ ہے وہ شروع ہے، اور سفر کے آغاز میں ہی آپس میں کچھ قواعد و ضوابط طے ہوئے تھے، اور ان میں کیا قواعد و ضوابط تھے کہ خضر علیہ السلام کے ساتھ جب موسیٰ علیہ السلام سفر کریں گے تو بولیں گے نہیں، سوال نہیں پوچھیں گے اور صبر کریں گے، اور اس طرح خضر علیہ السلام نے ان کو اپنے ساتھ چلنے کی اجازت دی تھی. لیکن موسیٰ علیہ السلام جو ہیں وہ صبر نہ کر سکے اور سوال جو تھے وہ کرنے لگے، پوچھنے لگے. تو اب وہ دو سوال تو پوچھ چکے ہیں، ہے نا؟ پندرہویں پارے کے آخر میں آپ نے کیا پڑھا کہ خضر علیہ السلام نے جب ایک نفس زکیہ، ایک پاک نفس کو جب قتل کر دیا ایک لڑکے کو، تو موسیٰ علیہ السلام جو ہے کہنے لگے لقد جئت شیئا نکرا، کہ یہ تو آپ نے بہت ہی برا کام کیا ہے. قال الم اقل لك انك لن تستطيع معي صبرا، اس پر خضر علیہ السلام جو ہیں وہ کہتے ہیں کہ الم اقل لك، کیا میں نے نہ کہا تھا لك تجھ سے، کیا میں نے تجھ سے یہ بات نہیں کہی تھی کہ انك لن تستطيع معي صبرا، کہ آپ میرے ساتھ ہرگز صبر نہیں کر سکتے. کیوں؟ ان کے پاس تکوینی علم تھا، ان کے پاس تشریعی علم تھا، ان کو ظاہر نظر آتا تھا موسیٰ علیہ السلام کو، لیکن خضر علیہ السلام جو ہیں ان کو اللہ تعالیٰ نے اس کے باطن کا بھی علم عطا کیا تھا. اب جو ہے موسیٰ علیہ السلام جو ہیں کیا کہتے ہیں، قال ان سألتك عن شيء بعدها فلا تصاحبني، اگر میں اس کے بعد آپ سے سوال پوچھوں تو مجھے ساتھ نہ رکھنا. اب آپ دیکھیے کہ موسیٰ علیہ السلام کو بھی اپنی غلطی کا جو ہے وہ احساس ہے، اور فوراً جو ہیں وہ یہ کہتے ہیں کہ اگر اب میں غلطی کروں تو آپ مجھے اپنے ساتھ ہی نہ رکھیں، مجھے اپنی صحبت میں نہ رکھیں، اب میں آپ کے ساتھ پہ نہیں رہتا. قد بلغت من لدنی عذرا، اور کیا کہا کہ لیجئے اب تو آپ کو میری طرف سے جو ہے وہ عذر مل گیا. رسول اللہ صلی اللہ علیہ وسلم نے یہ واقعہ نقل کر کے جو ہے وہ کیا فرمایا کہ پہلا اعتراض تو انہوں نے بھول کر کیا تھا، پہلا اعتراض کیا تھا بھول کر. کیا انہوں نے کہا تھا؟ لا تؤاخذنی بما نسیت ولا ترہقنی من امر اسرا، ٹھیک ہے. دوسرا جو ہے نا انہوں نے شرط کے طور پر کیا، کیا انہوں نے شرط جو ہے وہ لگائی تھی کہ اگر اب میں اعتراض کروں تو آپ مجھے ساتھ نہ رکھیں. کیا کہا تھا؟ ان سألتك عن شيء بعدها فلا تصاحبني قد بلغت من لدني عذرا، کہ اب تو یہ بات میرے اور آپ کے بعد طے ہو گئی، اگر اب میں بولوں نا تو انہوں نے یہ شرط لگا دی کہ اب پھر آپ مجھے اپنے ساتھ ہی نہ رکھیں. فانطلقا، پھر وہ دونوں چلے. حتى اذا اتايا، یہاں تک کہ وہ دونوں پہنچے. یہاں پہ بھی فانطلقان تھا، تثنیے کا نون گر چکا ہے، اتایان تھا، تسنیے کا نون گر چکا ہے، کہ وہ دونوں چلے اہل قریتی، ایک بستی والوں کے پاس، ایک گاؤں والوں کے پاس. اور پھر کیا تھا؟ استطعما، پھر ان دونوں نے کھانا پوچھا، پھر ان دونوں نے جو ہے وہ ان لوگوں سے کھانا مانگا. کن سے؟ اہلہا، بستی والوں سے. ہا کی ضمیر گاؤں اور بستی کے لیے آئی ہے. فابو، سب نے انکار کیا. اب دیکھیں اس بستی کی حالت، اخلاق اور کردار کی کیسی تھی کہ مسافر اترے ہیں اور انہوں نے مہمان نوازی سے جو ہے وہ انکار کر دیا. کیا انکار کیا؟ فابو ان یضیفوہما، کہ وہ ان دونوں کی مہمان نوازی کرتے. فوجدا فیہا جدارن، پھر ان دونوں نے پایا وہاں ایک دیوار کو. فوجدان، ہے نا، نون گر چکا ہے تثنیے کا، تو تثنیے کے لیے الف نون بھی آتا ہے، یا نون بھی آتا ہے. الف اور یا اپنی جگہ پہ قائم رہتا ہے، نون آگے گر جاتا ہے بعض اوقات جب وہ مضاف بنتا ہے. یہ میں آپ کو پہلے شروع کے اسباق میں یہ بات پڑھا چکی ہوں. جیسے مؤمن، مؤمنین اور مؤمنان، یہ تثنیہ ہے. مسلم، مسلمان اور مسلمین، ہے نا، تو مسلمان اور مسلمین یہ دو کے لیے ہے، اور ویسے مسلم ایک کو کہتے ہیں. تو اب کیا ہوا کہ ان دونوں کی مہمان نوازی سے بستی والوں نے انکار کر دیا. فوجدان، तवजदा फी हजदारुन, फिर उन दोनों ने पाया वहां एक दीवार को, युरीद वहीन कदा, तो उन दोनों ने क्या देखा कि करीब थी कि वो दीवार जो थी वो गिर जाए। अन कदा जैसे टूटी हुई है उसके अंदर सुराख है वो गिरना ही चाहती है, तो अकवामा फिर हजरत खिजर अलैहिस्सलाम ने उसको खड़ा कर दिया और अब मूसा अलैहिस्सलाम फिर रह न सके। قال لو شئت لاتخذت عليه اجرا, और वो पुकार उठे कि अगर आप चाहते तो इस काम की उजरत जो थे वो ले सकते थे। अब आप देखिए कि ये बस्ती जिस पर मूसा अलैहिस्सलाम और खिजर अलैहिस्सलाम का गुजर हुआ है और लोगों ने इसकी मेहमान नवाजी से जो है वो इनकार कर दिया है। बाज लोग ये कहते हैं जैसे हजरत अब्दुल्ला बिन अब्बास रजी अल्लाह की रवायत है कि ये बस्ती कौन सी थी, वो हजरत अब्दुल्ला बिन अब्बास कहते हैं ये इंताकिया की बस्ती थी, और इब्ने सिरीन की रवायत है कि एका वाले थे। अबू हुरैरा रजी अल्लाह अन्हु कहते हैं कि वो उंदलस की कोई बस्ती थी। बहरहाल ये बस्तियों में से कोई बस्ती थी और इसकी खसूसियत क्या थी, फअबौ अन युदय्यिफूहुमा, कि इन्होंने मेहमान नवाजी से इनकार कर दिया था। और आपको पता है इससे क्या पता चलता है कि ये बखीलों की बस्ती थी, है ना, क्योंकि मेहमानों की मेहमान नवाजी करना और मुसाफिरों को खाना खिलाना और मेहमानों की मेहमान नवाजी करना ये हर शरीयत की इखलाकी तालीमात का अहम हिस्सा रहा है। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने भी मेहमान नवाजी और मेहमानों की इज्जत करना इसको ईमान का तकाजा करार दिया। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने एक मौके पर फरमाया कि मन काना यूमिनु, कि जो कोई ईमान रखता हो बिल्लाही वल यौमिल आखिर, जो अल्लाह पर और आखिरत के दिन पर जो है वो ईमान रखता हो, फल युक्रिम दईफा, फिर उसको चाहिए कि अपने मेहमान की जो है वो इज्जत करे, तकरीम करे। तो इससे क्या बात पता चलती है कि बहसियत मुसलमान के हमारा फिर अमल क्या होना चाहिए कि मेहमानों की इज्जत करें। मेहमान जब घर में आए तो नाक बू ना चढ़ाएं और दिल छोटा ना करें, परेशान ना हो जाएं कि इनको सुलाएंगे कहाँ, खिलाएंगे कहाँ, जॉब पहले ही नहीं है, तनख्वाह भी नहीं आती है, भी थोड़ी, लोग भी इतने और मेहमान इतने ज्यादा आ गए, घर के लोग ही पहले इतने हैं और आते ही रहते हैं। जैसे एक बहू जो थी वो शादी हुई ससुराल गई तो ससुराल में बहुत मेहमान आते थे, कहने लगी अजीब है इस घर का हाल, सारा वक्त चूल्हे पर ही बैठे रहो, हर वक्त मेहमान ही आते रहते हैं, है ना। तो बाज लोग इसको पसंद नहीं करते, लेकिन एक बात याद रखें कि मेहमान अल्लाह की रहमत होते हैं और उस खुश होना चाहिए मेहमानों के आने पर। और सिर्फ जो है इबादत ये नहीं है कि हम नमाज रोजा हज और जकात अदा करें तो बहुत इबादत गुजार हैं, असल आबिद वो है, असल मोमिन और मुत्तकी वो है। ईमान की निशानी ये है कि जब मेहमान आए तो आप खंदा पेशानी से पेश आए, मुस्कुरा कर, हंस कर, और जो कुछ भी आप कर सकते हैं, कुछ नहीं, चाय के साथ तो चाय का कप तो दे सकते हैं ना, अगर मिल्क शेक नहीं है, अगर जूस नहीं है, अगर सोडा नहीं है, ये अलग बात है, हमारी हमारी घर की सारे स्टोर और अलमारियां अल्हम्दुलिल्लाह भरे हुए होते हैं, फ्रिज भी, फ्रिज के ऊपर भी, फ्रिज के बाहर भी, और सारा कुछ यहाँ पे भरा हुआ होता है, लेकिन उस दिल को क्या करें जो दिल ही खाली हो, उस दिल को क्या करें जिसके अंदर बखालत या बखीली जो है वो रच बस जाए। तो दिलों को बड़ा करना चाहिए और मेहमान नवाजी करनी चाहिए। हजरत अब्दुर्रहमान बिन औफ रजी अल्लाह के बारे में आता है तो वो कहते थे मैं पत्थर को भी हाथ लगाता हूं तो खुदा की कसम वो सोना बन जाता है। तो एक दफा उन्होंने ना जो है वो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को ये कहा था, या रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने उनसे कहा था कि ए अब्दुर्रहमान बिन औफ, मैंने तुम्हें देखा कि तुम पुल से रात पर घिसक घिसक कर जा रहे हो, बहुत ज्यादा अल्लाह के रास्ते में रहते थे। तो कहा कि अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम, मैं क्या करूं? कहा कि मेहमान नवाजी जो है ना वो किया करो, ये मिस्कीन यतीम इनके हकूक अदा करो और मेहमान नवाजी जो है ना वो ज्यादा किया करो। और बहुत मेहमान नवाज थे और बहुत अल्लाह के रास्ते में इन्फाक करने वालों में से भी थे। तो ये जो मेहमान नवाजी है इससे गुनाह भी माफ होते हैं, अल्लाह राजी होता है, और वो जो मेहमान बाहर से आया भूखा है, प्यासा है, क्या उसकी हालत है, तो जब खाए पिएगा तो वो दुआ देगा, और जब दिल से दुआ निकलती है तो फिर असर रखती है। तो पहला उसूल हमें इस वाक्य से क्या पता चलता है कि मेहमान नवाज हमें बनना चाहिए। और हमें अपने आप से पूछना चाहिए कि मैं मेहमान नवाज हूं कि नहीं, है ना। और उसमें ये नहीं है कि दस्तरखान भरा हुआ कितना है, जो कुछ भी मुयस्सर है हंसी खुशी मोहब्बत प्यार के साथ मेहमान के सामने जो है वो रख देना चाहिए। दूसरा असूल हमें क्या पता चलता है यहाँ पे कि बस्ती वालों ने तो मेहमान नवाजी से इनकार कर दिया, लेकिन खिजर अलैहिस्सलाम जो है वो उनके साथ फिर भी हुस्ने सलूक कर रहे हैं कि उस बस्ती के अंदर एक दीवार है जो गिरा जाती है। दोनों ने देखा फवजदान फवजदा फीहा जिदारई यूरीद वईन कद्दा। अब दोनों ने देखा कि एक दीवार है और गिर रही है। अब बस्ती ऐसी जो खाना नहीं दे तो क्या जरूरत है उनकी दीवार को बनाने की। लेकिन फकामा, तो खिजर अलैहिस्सलाम जो है वो उस दीवार को जो है वो खड़ा कर देते हैं, उस दीवार को तामीर कर देते हैं, उसको बना देते हैं। अब मूसा अलैहिस्सलाम बस्ती वालों के रवैये से बहुत ही परेशान थे कि कैसी बस्ती के इन्होंने जो है वो खाना तक नहीं पूछा, खाना तक नहीं दिया। और खिजर अलैहिस्सलाम जो है वो एहसान के दर्जे पर है इस वक्त, बस्ती वालों का रवैया कुछ भी है खामोश है और उनकी गिरती हुई दीवार को बना रहे हैं। और मूसा अलैहिस्सलाम जो हैं यानी ऐसे एहसान पर ऐसी मुरव्वत पर खामोश नहीं रह सकते, खामोश रह ना सके, बोल पड़े कि जब इन बस्ती वालों ने हमारी मुसाफरत जरूरतमंदी शर्फो फजल किसी चीज का भी लिहाज नहीं किया, हमने इनसे पूछा खाना चाहिए तो इन लोगों ने इनकार कर दिया, तो ये लोग इस लायक ही नहीं है कि इनके साथ एहसान किया जाए। जैसे ऐसा होता है ना कि बाज़ औक़ात रिश्तेदारों में हमसायों में दोस्त अहबाब अच्छा सलूक नहीं करते, आप माशाल्लाह उनके साथ अच्छा सलूक करते हैं। जब आप अच्छा सलूक कर रहे होते हैं तो बच्चे बीच में बोल पड़ते हैं कि मामा इसकी क्या जरूरत है कि आप इसको फिर भी आप इसको दे रही हैं, आप फिर भी इनको खाने की दावत दे रही हैं, आप फिर भी आप इनको इतना नवाजती हैं, ये तो फलां फलां वक्त पे इसने हमारे साथ ऐसा और ऐसा किया है ना। तो बाज़ औकात बच्चे जो है ना वो खामोश नहीं रह पाते, या ये कि घरों में मेहमानों का बहुत ज्यादा आना जाना उनकी तबीयत में खलल पैदा करता है। वो कहते हैं कि हमारी कोई लाइफ ही नहीं है, हर वक्त मेहमान आते रहते हैं, मतलब हम आराम नहीं कर सकते, हम खा नहीं सकते, हम बैठ नहीं सकते, हम और कुछ नहीं तो खेल नहीं सकते, एंजॉय नहीं कर सकते। ज़ाहिर है मेहमान आएंगे तो आप उनको कहेंगे कि आप उनको पेश करें, उनको दें। बाज़ औक़ात बाज़ माशाल्लाह खुशकिस्मत घराने हैं, बच्चे चाय भी बना कर ले आते हैं, माँ बैठी है बच्चा बेटा है तो चाय बना कर ले आ, बेटी है तो चाय बना कर ले, और बिना कहे, और अम्मी जान और अब्बा जान, और बड़ा अदब और बड़ा एहतराम। तो ये तो खैर नसीबों वालों को मिलता है, और यकीनन माशाल्लाह आप भी, मैं उम्मीद करती हूँ कि उन्हीं लोगों में से, और इंशाल्लाह हम सबको अल्लाह उन्हीं लोगों में से कर दे। तो बहरहाल अब यहाँ पे दो बातें पता चलती हैं कि किसी का बुरा रवैया है बस्ती वालों का, और खिजर अलैहिस्सलाम का हुस्ने सलूक है। और दूसरा किरदार यानी एक खिजर अलैहिस्सलाम का है, एक मूसा अलैहिस्सलाम का है, कि मूसा अलैहिस्सलाम कहते हैं कि क्यों इनके साथ जो है वो हुस्ने सलूक जो है वो किया है, कहा। और बल्कि मतलब ये नहीं कहते कि दीवार क्यों बना दी, बल्कि कहते हैं कि लव शेत लगता खस्ता लही अजरा, अगर आप चाहते तो हम इस पर जो है वो उजरत भी ले सकते थे, आप इस पर उजरत ही ले लेते, कुछ पैसे ही ले लेते, भूखे हैं परेशान हैं सफर में हैं तो कुछ खा पी लेते। अब जो है सवाल ये पैदा होता है कि वो क्या कहते हैं, काल हाजा फिराक बैनी व बैनिक, वो कहते हैं अब है बस ये जुदाई है मेरे और तेरे दरमियान। अब आप देखिए यहाँ पर ये तीसरा जो है वो मूसा अलैहिस्सलाम का इतराज है और कसदन है। अब जानबूझकर उन्होंने किया क्योंकि उन्होंने कह दिया था कि अगर मैं पीछे आ पड़ चुकी इन सालतू का अनशैन बादहा फला तो साहिबनी कद बलग तमिल लदुनी उजरा, तो उन्होंने कहा था अगर अब मैं बोलू ना, इसका ये मतलब है कि उनका ये मतलब था मैं बोलूंगा, है ना, अगर मैं बोलूं तो मुझे जुदा कर देना, क्योंकि सब्र नहीं कर पाते थे ना, और बातों की हकीकत उनके इल्म में नहीं थी, वो इल्म उनके पास था ही नहीं। इसलिए उन्होंने कहा कि खिज़र अलैहिस्सलाम ने हाजा फिराक बैनी व बैनिक, ये है जुदाई मेरे और तुम्हारे दरमियान, अब मेरा और तुम्हारा साथ खत्म हुआ, सऊ नबी का बेतावील मालम तस्तते अलैहि सबरा, और अब मैं तुम्हें जो है वो हकीकत बताता हूँ उस बात की उन बातों की जिस पर तुम सब्र ना कर सके। बेताबीर यानी हकीकत, असलियत। अब मैं उनकी ताबीर तुम्हें बताता हूँ। अम्मा सफीना तू रही कश्ती, फकानत ली मसाकीना, वो थी चंद मिस्कीनों की, गरीब आदमियों की। या मलून फिल बाहरी, वो काम करते थे समंदर में, जो दरिया में मेहनत मजदूरी करते थे। फारत अन बहा, तो बस मैंने चाहा कि उसे ऐबदार कर दूं। और क्यों ऐबदार किया? वकाना वरा अहम मलिकुन, क्योंकि आगे एक ऐसा बादशाह का इलाका था। वरा जो है मैं आपको पहले बता चुकी हूँ, ये जबील अजदाद में से है। वरा जबील अजदाद में से है, ऊपर नीचे आगे पीछे, मतलब उससे आगे इस तरफ या उस तरफ मुख्तलिफ माने देता है। तो वरा अहम, वो जो चंद मिस्कीन थे जहां वो दरिया में मेहनत मजदूरी करते थे, उससे भी आगे एक ऐसा बादशाह रहता था। या खुजुकुल्ला सफीनतिन गस्बा, कि जो हर कश्ती को जबरदस्ती छीन लेता था। अब आप देखिए कि अब जो है खिजर अलैहिस्सलाम को वजह पता थी कि ऐसा उन्होंने क्यों किया। और ये कश्ती के बारे में काब अहबार से मनकूल है कि वो 10 भाई थे, यानी मिस्कीन वो जो काम करते थे वो 10 भाई थे, जिनमें से 5 माजूर थे, अपाहज थे और माजूर थे। 5 मेहनत मजदूरी करके सबके लिए मुआश का इंतजाम करते थे, और मजदूरी उनकी ये थी कि दरिया में एक कश्ती चलाते और उसका किराया हासिल करते थे। और आप देखें कि यहाँ पर भी हजरत खिजर अलैहिस्सलाम कहते हैं फकानत ली मसाकीना, कि वो मिस्कीनों की कश्ती थी। तो ये पता चला कि वो थे मिस्कीन, है ना। और मिस्कीन की तारीफ क्या होती है कि जिसके पास जो है वो कुछ तो हो पर इतना माल ना हो कि जिससे उसकी जरूरतें पूरी हो सकें। थोड़ा बहुत तो है लेकिन इतना नहीं है जो उसकी असली जरूरतें जो हैं उसको पूरा कर सके। तो अब जो है बहुत ही वो गोया के जरूरतमंद थे। और बग़वी रहमतुल्लाह अलैह ने हजरत अब्दुल्ला बिन अब्बास रजी अल्लाह अन्हु से रवायत किया है कि ये कश्ती जिस तरफ जा रही थी वहां एक जालिम बादशाह रहता था, जो उधर से गुजरने वाली कश्तियों को जबरदस्ती छीन लेता था। और किन कश्तियों को छीनता था? जो नई होती थी, जो अच्छी हालत में होती थी ना, उनको छीन कर अपने कब्जे में कर लेता था। जालिम था, खुद अपना कारोबार तजारत मुल्क को चलाता था, लेकिन अगर जो खराब कश्तियां होती थी, टूटी फूटी होती थी, उनको छोड़ देता था। तो हजरत खिजर अलैहिस्सलाम ने इस मसलियत से कश्ती का एक तख्ता उखेड़ दिया कि जब बादशाह के जो कारिंदे हैं या बादशाह इस कश्ती को देखेगा तो उसको टूटी हुई कश्ती समझकर उसके लोग जो है उसको छोड़ देंगे, और ये मसाकीन जो हैं ये इस मुसीबत से बच जाएंगे कि कश्ती उनके पास से जो है वो चली जाए। समझ आई बात की? कि पुरानी समझकर उसको जो है वो छोड़ देंगे। तो ये थी उसकी बीच में रीजन। वह अम्मल गुलाम फकाना अबा वाहु मोमिनैन, बस रहा वो लड़का, फकाना अबा वान था यहाँ पे ना, असल में वो के बाद अलिफ है और नून गिर चुका है। तो इस लड़के के दोनों बाप, असल में अबा वान आया ना, तो अब से अबा वान मुराद क्या है? अबू और अम्मी दोनों, माँ बाप दोनों, दोनों बाप से मुराद यहाँ पे क्या है? माँ, एक माँ एक बाप। तो इसके दोनों माँ बाप जो थे मोमिनैन, अब देखे तस्निया का सीगा है, मोमिन एक को कहते हैं और मोमिनान या मोमिनैन दो को कहते हैं, दोनों ही मोमिन, दोनों ही नेक। फखशीना, बस हमें ये जो है वो डर महसूस हुआ, बस हमें ये अंदेशा हुआ, अई युरहिकहुमा, कि वो इनको, इन पर चढ़ेगा, इनको दबाएगा और इनको तंग करेगा। वो लड़का जो है कैसे तंग करेगा? तो या नवा कुफरा, अपनी सरकशी से और अपने कुफर से इनको जो है वो तंग करेगा। अच्छा, अब देखें यहाँ पर सवाल ये पैदा होता है कि किया तो खिजर अलैहिस्सलाम ने, तो उन्होंने जो है खशीना क्यों कहा? खशीना क्यों कहा? एक बंदे ने काम किया है ना, ये क्यों नहीं कहा? हाँ, कि खशी तू, के मुझे डर लगा, तो खशीना क्यों का? उन्होंने जमा का सिवा क्यों इस्तेमाल किया? कहते हैं एक तो इसकी वजह यह है कि उनका इनकी जो खशियत थी, जो अपनी खशियत थी, इसको इन्होंने अल्लाह की तरफ मंसूब किया है ना, इसलिए انہوں نے وہی کیا جو کہ اللہ نے چاہا تھا, اور اللہ کو پتا تھا یہ ایسا لڑکا کرے گا, اللہ کے علم کامل کے مطابق اللہ کو یہ پتا تھا, تو اس کے مطابق انہوں نے اللہ کے حکم کی جو ہے وہ اطاعت کی ہے. تو انہوں نے اپنی اور اللہ تعالی دونوں کی طرف اس کو جو ہے وہ منسوب کر دیا. اور دوسری بات جو ہے ہمیں یہاں پہ جو پتہ چلتی ہے وہ یہ ہے کہ طغیان و کفرا جو ہے اس سے یہ بات پتہ چلتی ہے کہ لڑکے کی طبیعت میں سرکشی بہت تھی اور کفر بہت تھا. تو طغیانی کس کی تھی, سرکشی سے مراد کیا ہے کہ والدین کی نافرمانی اس کے اندر بہت زیادہ پائی جاتی تھی, کہ یہ لڑکا جب بڑا ہوگا تو نیک ماں باپ کو خوب ستائے گا, ان کو تکلیف پہنچائے گا. اور کفر سے مراد کیا ہے, اللہ کی نافرمانی, یعنی ماں باپ کا بھی نافرمان اور اللہ کا بھی نافرمان. جب وہ کفر میں مبتلا ہوگا اور اللہ کو مانے گا ہی نہیں, ایمان ہی نہیں لائے گا, تو یہ چیز تو ماں باپ کو بہت ستائے گی, ہے نا. ماں باپ نیک مومنین, تو یہ دو جو اس کی باتیں تھی طغیان و کفرا, اس چیز سے ان کو کیا ہوا کہ فخشینا, کہ ہمیں یہ اندیشہ ہوا. اور ایسا نہ ہو کہ پھر ماں باپ اولاد سے چونکہ بہت محبت کرتے ہیں, تو بعض اوقات اولاد کی محبت میں ماں باپ کا ایمان اور دین فتنے میں پڑ جاتا ہے, خطرے میں پڑ جاتا ہے. اسی لیے آپ نے پچھلی آیتوں میں یہ بات بھی پڑھی کہ اللہ رب العزت کیا فرماتے ہیں کہ المال والاولاد فتنہ, اور پچھلی آیتوں میں کیا الفاظ ہے, المال والبنون زینت الحیات الدنیا, اور کہیں اللہ تعالیٰ اس کو فتنہ کہہ کے بھی پکارتا ہے. تو کیا کیا, فاردنا, بس ہم نے ارادہ کیا. تو اردنا سے بھی کیا مطلب ہے کہ یعنی انہوں نے یہ چاہا, گویا کہ اللہ تعالیٰ سے دعا کی نا کہ اللہ تعالیٰ اس کے بدلے میں کچھ اس کو اور دے. فاردنا ان یبدلہما, کہ اللہ جو ہے ان دونوں کو بدلے میں دے, ربہما ان دونوں کا رب, خیرم منہ اس سے بھی اچھا, خیرم سپرلیٹیو ڈگری ہے, اسم تفضیل ہے, اس لڑکے میں ہوں, یہ جو وہ اس لڑکے کی طرف اشارہ ہے جس کے اندر طغیانی اور کفر پایا جانا تھا, کہ اس کی نسبت اللہ تعالیٰ اس کو جو ہے ان سے بہتر لڑکا عطا کرے, اور جس کی کیا خوبیاں ہوں, زکات ہوں و اقرب رحما, کہ اس کے اندر جو ہے زکا بھی پایا جائے, یعنی پاکیزگی پیورٹی اعمال اور اخلاق میں وہ پاکیزہ ہو, اور دوسرا کیا ہے, وہ اقرب رحما, اور محبت اور پیار کے لحاظ سے بھی اس کے اندر رحم, رحم سے مراد بعض مفسرین کہتے ہیں کہ اس کے اندر صلہ رحمی بہت زیادہ پائی جاتی ہو, ماں باپ کے حقوق ادا کرتے ہوں, کیونکہ یہ جو رحم ہم کرتے ہیں نا ایک دوسرے پر, کہتے ہیں کہ ہمارے پیٹ کے اندر کیا ہے, رحم پایا جاتا ہے نا, اور عورت کے رحم میں بچہ پلتا ہے نا, تو رحم کے رشتے, پیٹ کے رشتے, تو بچہ جو ہے وہ اللہ کے حقوق بھی ادا کرے اور ماں باپ کے حقوق بھی ادا کرے. یہ جو زکوٰۃ ہے, جو پیورٹی ہے, اس میں اس کا اخلاق اور کردار کا اچھا ہونا, اور جس کا اخلاق اور کردار اچھا ہوگا وہ کس کا, جو اللہ کو مانے گا, جو اللہ رب العزت کو جو ہے وہ پہچانے گا, تو اسی کا اخلاق اور کردار اچھا ہوگا نا. یعنی طبیعت کی, اخلاق کی پاکیزگی کیا ہے کہ شرک سے انسان دور ہو, اللہ کو ماننے والا. اور رحم کے معنی کیا ہے, رقت قلب, ہمدردی, محبت اور شفقت. تو گویا کہ انہوں نے چاہا کہ طبیعت اور اخلاق کی پاکیزگی کے لحاظ سے اس سے بھی بہتر اللہ تعالیٰ اس کو بچہ جو ہے وہ عطا کر دے, خیر منہ زکات و اقرب رحما. وہ عمل جدارو, اور رہی وہ دیوار, فکان علی غلامینی, بس وہ دو لڑکوں کی تھی, اور وہ لڑکے کیسے تھے, یتیم ہیں انہیں, دونوں یتیم, فل مدینہ تھی, وہ شہر میں رہتے تھے, وکانا تحتہ کنز لہما, اور اس کے نیچے تھا خزانہ ان دونوں کا, وکانا ابوہما صالحا, اور ان کا باپ ایک نیک آدمی تھا. اب یہاں پہ صرف ابو کا ذکر ہے کہ باپ ان دونوں کا بہت ہی نیک تھا. اچھا, اب آپ دیکھیں کہ یہاں پر جو ہے کیا بات پتہ چلتی ہے, کہ حضرت ابو دردہ رضی اللہ عنہ نے رسول اللہ صلی اللہ علیہ وسلم سے روایت کیا کہ وہ سونے اور چاندی کا ذخیرہ تھا، وہ جو کنز تھا وہ کیا تھا؟ سونے اور چاندی کا ذخیرہ تھا، جو دیوار کے نیچے نیک والد نے جو ہے وہ چھپایا ہوا تھا۔ تو گویا کہ اب آپ اس بات پر بھی غور کریں کہ بستی والوں نے جو ہے وہ ان کی بے مروتی کا یہ حال کہ مسافروں کو کھانا نہ دیا، اور دیوار گرتی ہوئی کو جو انہوں نے بنا دیا، تو اس کی ریزن کیا بتائی؟ کہ اصل وجہ یہ تھی کہ ایک آدمی تھا جو بہت ہی نیک انسان تھا، اللہ کا پسندیدہ تھا، اور وہ شخص جو تھا اس نے کیا کیا کہ اپنی وفات سے پہلے جو اس کے پاس سونا چاندی کا ذخیرہ اور خزانہ تھا کنز، اس کو ایک دیوار کے نیچے رکھ دیا اور اللہ کے سپرد کر دیا۔ بچے تھے چھوٹے چھوٹے، اور جس بستی کا یہ حال تھا کہ مہمانوں کو مسافروں کو کھانا نہ دے، تو وہ جس اس کے جو بچے بچوں کا باپ جب مرنے لگا اور وہ مر گیا ہوتا مر گیا جب دنیا سے چلا گیا، تو وہ اس کا خزانہ چھوڑتے؟ اگر ایسے ہی رہتا وہ تو ختم کر جاتے، وہ بستی اخلاق اور کردار کے لحاظ سے بہت ہی بے مروت بستی تھی۔ تو اس نے کیا کیا، وہ اپنا خزانہ اللہ کے سپرد کر دیا کہ اللہ تیری سپرد، تو اس کی حفاظت کرنا۔ اور ابھی بچے تھے یتیم اور چھوٹے چھوٹے، تو جو ہے وہ، اور آپ کو پتا ہے نا جو یتیم ہوتے ہیں اللہ تعالیٰ ان کو ڈائریکٹ اپنی نگرانی میں جو ہے وہ لے لیتا ہے، اور ان کو جب ڈائریکٹ اپنی نگرانی میں لیتا ہے تو کیا کہتا ہے؟ الم یجد کا یتیما فآوا ووجدک ضالا فہدا۔ عام طور پہ دنیا میں کیا ہے معاملہ کہ اللہ تعالیٰ نے والدین دیے ہیں بچوں کو، جو بچوں کی سرپرستی کرتے ہیں، ان کی حفاظت کرتے ہیں، ان کی تربیت کرتے ہیں۔ اور میں کل بھی بیٹھی غور کر رہی تھی کہ گھر میں مختلف بہن بھائی ہوتے ہیں، اور ایک بھائی بہن سے زیادتی کرنا چاہتا ہے، بہن بھائی سے، چھوٹا بڑے سے، بڑا چھوٹے سے زیادتی کرنا چاہتا ہے نا؟ کہ کوئی جیسے چاکلیٹ ہی کھا لیتا ہے، تین رکھے تھے اور ایک ابھی دیا ہے تو دو غائب ہیں، اور کوئی بھی نہیں مانتا کس نے کھایا، کہاں گئے وہ، ہے نا؟ ایسی چھوٹی موٹی زیادتیاں بھی بچے کرتے ہیں اور بڑی بھی کرتے ہیں کہ ایک کو چھیڑ دیا، دوسرے کو چھیڑ دیا، اس کی چیز لے لی، توڑ دی، چھپا دی، بتایا نہیں۔ گھروں میں چھوٹی موٹی باتیں ہوتی رہتی ہیں۔ تو اب اس میں کیا ہوتا ہے کہ بعض اوقات ایک بچے کی چھوٹی غلطی ہوتی ہے، دوسرا بچہ سزا زیادہ دیتا ہے، مطلب اپنی طرف سے تو بدلہ ہی لیتا ہے کہ اس نے ایسا میرے ساتھ کیوں کیا، تو وہ سزا زیادہ دینا چاہتا ہے۔ اس میں نا ماں بیچ میں آتی ہے، باپ بیچ میں آتا ہے کہ تم اسے ڈانٹ نہیں سکتے، تم اسے یہ چیز لے نہیں سکتے، ہم تمہیں خوب اچھی طرح جانتے ہیں، تم خود کیا ہو، تم کیا کرتے ہو۔ تو ماں باپ سارا دن، ساری رات اور ساری زندگی ریفری کا کردار ادا کرتے رہتے ہیں۔ ریفری نہیں ہوتا جیسے، اس کا ریفری کا کردار ادا کرتے ہیں۔ میں کل ہی بیٹھی سوچ رہی تھی کہ بچے جو ہیں وہ آ کے کہتے ہیں ماں باپ سے، فلاں کو آپ کچھ نہیں کہتی، مجھے ہی کہتی رہتی ہے۔ ماں کہتی ہے مجھے خوب پتا ہے کہ اس کو کب کہتی ہوں، تمہیں کب کہتی ہوں، ہے نا؟ تو ماں باپ کیا کرتے ہیں، بچوں کی سرپرستی کرتے ہیں۔ جیسے ایک ریوڑ کو گڈڑیا نہیں لے کے چلتا، ماں باپ بھی اپنی رعایا کو، اپنے بچوں کو لے کر چلتے ہیں، ان کو بتاتے ہیں، ان کو سمجھاتے ہیں، کبھی محبت، کبھی شفقت، کبھی پیار۔ لیکن پھر ہوتا ایسا ہے کہ اللہ تعالیٰ ماں باپ کو لے لیتے ہیں، باپ کو لے لیا، یتیم ہو گئے بچے چھوٹے چھوٹے۔ تو ایسے میں یہ بات یاد رکھیں قرآن کی، لوگ کہتے ہیں کہ اللہ نے ظلم کیا کہ ان کو یتیم کر دیا، اللہ نے کیوں اس کا باپ لے لیا، عورت بیوہ کیوں کر دی، ہے نا؟ تو اللہ تعالیٰ کہتے ہیں کہ جن کے باپ کو میں لے لیتا ہوں، ان کو ڈائریکٹ اپنی نگرانی میں دے دیتا ہوں۔ پہلے واسطہ تھا باپ کا، جب اس واسطے کو ہٹایا، پہلے انڈائریکٹ تھا، اب ڈائریکٹ اپنی نگرانی میں لے لیا، تو تم کیوں پریشان ہوتے ہو، تم کیوں روتے ہو؟ اسی لیے قرآن اور حدیث میں یتیموں کے بڑے حقوق ہیں سوسائٹی کے اوپر، اور اسی لیے یتیموں کی کفالت کرنے والا جنت میں جائے گا، رسول اللہ کے ساتھ اس کا ساتھ ہوگا۔ دل کی سختی کا علاج کیا ہے؟ کہ یتیموں کے سر پر ہاتھ پھیرا کر تیرا دل نرم ہو جائے گا۔ یہ دل جو گناہ کر کر کے، پاپ کر کر کے سخت ہو جاتے ہیں نا، یتیموں سے شفقت اور محبت کرنے سے، ان کے حقوق ادا کرنے سے یہ دل نرم ہو جاتے ہیں۔ اور یتیم جو ہے، جو ان کے ساتھ बदसलूकी करता है, गोया के आग से अपने पेट को भरता है, उसका माल खाता है, तो क्या करता है, या अकुलून नारा फी बुतूनहिम, नारन फी बुतूनहिम, कि आग से अपना पेट जो है वो भर लेता है। तो एक बात याद रखें, हो सकता है आप में से कोई यतीम पला हो सकता है, यानी आप में से कोई खुशकिस्मत है जो यतीमों को पाल रहा है, आप कभी आंसू ना बना बहाएं, आप कभी दिल छोटा ना करें, ये तो अल्लाह की मोहब्बतों के अंदाज है। अल्लाह किसी को दे के और किसी से ले के उसको आजमाता है ना, और जिस घर में यतीम तलते हैं डायरेक्ट अल्लाह की निगरानी में, और उस निगरानी को महसूस करना चाहिए, अल्लाह के उस कुर्ब और उस मोहब्बत को महसूस करना चाहिए। अलम यजिद का यतीमन फआवा। मैं जब भी कभी कोई ऐसी खबर सुनती हूँ तो मुझे, मैं अक्सर इस बात पे सोचती हूँ कि अल्लाह ताला ने उसको अपने करीब कर लिया, और जिससे अल्लाह ने सबसे ज्यादा प्यार किया मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, वो दुनिया में यतीम पैदा हुए, माँ के पेट में थे कि बाप के साए से महरूम हो गए। और बाज लोग ऐसे होते हैं कि कुछ साल बाप से फायदा उठाते हैं फिर उनका बाप जाता है, तो इतना अरसा तो अल्लाह ने उनसे खेलने का मौका दिया ना। तो बहरहाल यहाँ पे क्या बात पता चलती है कि चूंकि बच्चे यतीम थे, ये बोला मैंने यतीम मैंने, हम तो इसकी सूरत कहफ की तिलावत करते हैं ना हर जुमे को, आप करती हैं ना ये तिलावत हर जुमे को, और आप गुजर जाती हैं, और कुछ ऐसे भी हैं बेनसीब कि उनको तिलावत की तौफीक ही नहीं होती, प्लानिंग ही करते रहते हैं कि अभी नहाते हैं अभी धोते हैं अभी ये कर लूं अभी वो कर लूं, मैं सूरत कहफ पढ़ूंगी, है ना, और जो सूरत कहफ पढ़ेगा तो दो जुमों के दरमियान उसके लिए नूर है, उसका दिल ईमान से भर जाएगा। खुद भी पढ़ें, अपने बच्चों को भी बिठाएं, बेटा आज जुमा है, आज नहा भी ले, नाखून भी काट ले, और आज अच्छे साफ सुथरे कपड़े भी पहन, जुमे को जाना है और सूरत कहाँ पढ़नी है, सुबह ना पढ़ सके शाम को पढ़ें, और खुद भी पढ़नी चाहिए, अल्लाह हम सबको इसको पढ़ने की तौफीक अता करे। ये छोटी छोटी बातें हैं जो अगर अल्लाह मुझे अमल की तौफीक दे, आपको अमल की तौफीक दे, तो हमारे नस्लों में ये बातें ट्रांसफर हो जाएंगी। लेकिन जो जग में होगा वो गिलास में आएगा ना, जब जग ही खाली हो, मैं जर्रे जर्रे को देखती हूँ कहीं तो कोई धड़कता दिल हो, मैं जर्रे जर्रे को देखती हूँ कहीं तो कोई धड़कता दिल हो, जो गुल बनाती थी आबो गिल से, वो रूहे पुर इज़्तिराब गुम है, हिसाब गुम है किताब गुम है। तो अब जरूरत है ऐसे इंसानों की जो बाअमल हों, इल्म बहुत है, कोर्सेज बहुत हैं, किताबें बहुत हैं, सीडी और कैसेट और वीडियो बहुत ज्यादा है, ट्रेनिंग कैंप और समर कोर्स के फ्लायर में देख रही हूँ बहुत ज्यादा है, लेकिन अमल नहीं मिलता ना, और अमल की जरूरत है। और यहाँ पे वो शख्स क्या है, अल्लाह ताला उसके अमल की तारीफ कर रहे हैं कि जो दीवार गिर रही थी वो दो यतीम बच्चों की दीवार थी, वो एक बस्ती में शहर में रहते थे, और उस दीवार के नीचे उन दोनों यतीम बच्चों के लिए खजाना छुपा हुआ था, और उन दोनों का बाप बहुत नेक था सालेहा। और मेरी बहनों, जिसकी कुरान तारीफ कर दे, जिसकी नेकी की कुरान जो है वो तारीफ करे, क्या उसकी नेकी में कोई शक हो सकता है? मैं और आप भी लोगों की तारीफ करते हैं, हमें क्या, हम क्या जाने, ना नीयत जाने ना उसका अंदर जाने, हमें तो सिर्फ जो है वो जाहिर नजर आता है, खलवते हमें नहीं पता, हमें तो जलवे नजर आते हैं ना, हमें बातें नहीं पता होते कि वो शख्स क्या है और कैसा है, हम उसकी तारीफ के पुल बांधते नहीं थकते ना, हम क्या जाने कि कौन कितना जो है वो नेक है। और वाकई इस बात पे बहुत रोना आता है कि हम जाहिर को देखकर फतवे सादिर कर देते हैं। और मैं आपको हजरत अब्दुल्ला बिन अब्बास रजी अल्लाह अन्हु का ये कॉल भी सुनाना चाहती हूँ। उन्होंने फरमाया कि वो सोने की एक तख्ती थी, और जो खजाना छुपा हुआ था ना, वो सोने की एक तख्ती थी जिस पर नजीहत के दर्जे ज़ेल कलमात लिखे हुए थे। ये रवायत हजरत उस्मान बिन अफान रजी अल्लाह अन्हु ने मरफूअन रसूल अल्लाह से भी नकल फरमाई। और क्या कलमात लिखे हुए थे उस सोने की तख्ती पर? आप देखिए, सोने की तख्ती है जो बाप ने अपने बच्चों के लिए हिफाजत से रखी है, और उस सोने की तख्ती पे पैगाम क्या दिया है? बिस्मिल्लाहिर्रहमानिर्रहीम, नंबर वन था बिस्मिल्लाहिर्रहमानिर्रहीम, नंबर दो تعجب ہے اس شخص پر جو تقدیر پر ایمان رکھتا ہے پھر غمگین کیوں کر ہو سکتا ہے؟ تقدیر پر ایمان رکھتا ہے پھر غمگین کیوں کر ہو سکتا ہے؟ نمبر دو، تعجب ہے اس شخص پر جو اس پر ایمان رکھتا ہے، اللہ پر، جو اس پر ایمان رکھتا ہے کہ رزق کا ذمہ دار اللہ تعالیٰ ہے، پھر ضرورت سے زیادہ مشقت اور فضول قسم کی کوشش میں کیوں لگتا ہے؟ یعنی کوشش تو کرنی چاہیے لیکن فضول قسم کی. نمبر تین، تعجب ہے اس شخص پر جو موت پر ایمان رکھتا ہے پھر خوش و خرم کیسے رہتا ہے؟ چین کی بانسریاں بجانا پھر خوش و خرم کیسے رہتا ہے؟ نمبر پانچ، تعجب ہے اس شخص پر جو حساب آخرت پر ایمان رکھتا ہے پھر غفلت کیسے برتتا ہے؟ اگر پتہ چل جائے کہ ویڈیو بن رہی ہے تو سارے، کوئی اپنے بال ٹھیک کر رہا ہوتا ہے، کوئی لپسٹک چیک کر رہا ہوتا ہے نا، کوئی دیکھ رہا ہوتا ہے کپڑے کیسے لگ رہے ہیں، ویڈیو بنے گی، آج وہاں پہ جائیں گے ویڈیو بنے گی، بھائی خود ایسا لباس پہنے جو کسی نے دیکھا نہ ہو، اور ایسی آج لگنا چاہیے کہ غضب اٹھا دے. اور یہ پتا چل جائے کہ ریکارڈنگ ہو رہی ہے تو بولے نہیں، شور نہیں کریں، بولے نہیں، شور نہیں کریں. تو کیا کرتے ہیں کہ ریکارڈنگ ہو رہی ہے اور اللہ میری وہ بات تو نہیں ریکارڈ ہو گئی، وہ سن تو نہیں لی اس نے، اور بھول جاتے ہیں کہ کرامن کاتبین تو ہر وقت نوٹ کر رہے تھے، ہے نا. تو تعجب ہے، نمبر پانچ، تعجب ہے اس شخص پر جو حساب آخرت پر ایمان رکھتا ہے پھر غفلت کیسے برتتا ہے. نمبر چھ، تعجب ہے اس شخص پر جو دنیا کو اور اس کے انقلابات کو جانتا ہے پھر کیسے اس پر مطمئن ہو کر بیٹھتا ہے. نمبر سات، لا الہ الا اللہ محمد رسول اللہ. تو بہرحال یہ ہمیں روایت ملتی ہے کہ سات چیزیں اس سونے کی تختی پر لکھی تھیں. اور دوسری بات جو یہاں پہ میں کہنا چاہتی ہوں کہ والدین کی نیکی کا فائدہ اولاد در اولاد کو پہنچتا ہے، کیونکہ والدین جو تھے، یعنی پیچھے بھی آپ دیکھیے کہ پہلے والدین نیک تھے تو اللہ نے کیسے حفاظت کی، یہاں باپ نیک ہے تو اللہ نے مدفون خزانے کی حفاظت کا سامان اور بندوبست حضرت خضر علیہ السلام کے ذریعے کیا، کیونکہ یتیم بچوں کا باپ بڑا ہی صالح اور اللہ کے نزدیک مقبول آدمی تھا، اور وہ چاہتا تھا کہ میری اولاد کو میرا یہ خزانہ پہنچے، تو اللہ نے اس کی دلی مراد کو پورا کرنے کا ایسے انتظام کیا کہ خضر علیہ السلام کو جو ہے وہ بھیجا. اسی طرح محمد بن منقدر رحمت اللہ علیہ فرماتے ہیں کہ اللہ تعالیٰ ایک بندے کی نیکی اور صلاحیت کی وجہ سے اس کی اولاد اور اولاد کی اولاد اور اس کے خاندان کی اور اس کے آس پاس کے مکانات کی حفاظت کرتے ہیں. یعنی جس بستی میں، جس گھر میں نیک لوگ ہوتے ہیں نا، اس بندے کی نیکی کی وجہ سے اللہ تعالیٰ پورے گھر والے پہ رحمتیں نازل کرتے ہیں، اس بستی پوری پر رحمتیں نازل کرتے ہیں. حضرت شبلی رحمت اللہ علیہ فرمایا کرتے تھے کہ میں شہر اور پورے علاقے کے لیے امان ہوں، جب ان کی وفات ہو گئی تو ان کے دفن ہوتے ہی کفار دیلمن نے دریائے دجلہ کو عبور کر کے بغداد پر قبضہ کر لیا. اس وقت لوگوں کی زبان پر یہ تھا کہ ہم پر دوہری مصیبت ہے، شبلی کی وفات کی اور دیلم کا قبضہ. اس وقت تک کافر ان پر قبضہ اس جگہ پہ نہ کر سکے. اس سے کیا بات پتہ چلتی ہے کہ لوگوں کو اپنے علماء، صلحاء، نیک اور متقی لوگ جو ہیں نا، ان کی عزت کرنی چاہیے، اور اولاد کو بھی اپنے نیک اور متقی ماں باپ کی جو ہے وہ عزت کرنی چاہیے. اور جو جن کے والدین نیک ہوں اور وہ دنیا سے چلے جائیں اور ان کی اولاد اگر ہو، تو عام لوگوں کو بھی ایسی اولاد، ایسے یتیموں پر خاص طور پر شفقت کرنی چاہیے. یعنی ان کی دنیاوی ضروریات کے علاوہ اس بات کی بھی فکر کرنی چاہیے کہ کہیں یہ کفر اور فسق کی راستے میں نہ چلے جائیں. باپ ہوتا تو نیکی کی تعلیم دیتا، تو ارد گرد کے لوگ جو ہیں وہ نیکی کی تعلیم دیں. وکان ابوہما صالحا، کہ ان دونوں کا جو باپ تھا وہ کیا تھا؟ نیک تھا.